नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 9 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। 334 वटा स्थानीय तहका उम्मेद्वारको नामावली सार्वजनिक, 14 गते चुनाव हुने ठाउँमा 4 दिन स्कूल विदा गर्न आयोगको सुझाव। कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेरबारे संवैधानिक परिषदले अध्ययन गर्ने, पराजुलीलाई प्रधान न्यायाधीश बनाउन बसेको परिषदको बैठक बिना निष्कर्ष।
आगलागीबाट पशु पंक्षी मर्दा किसान घाटामा जाने खतरा बढ्दो, पशुपालनमा लगानी गर्नु अघि सचेतना अपनाउनु पर्ने।
बढी दुधालु गाई पाल्ने तर तिनको राम्रो व्यवस्थापन नगर्ने परिकल्पना नगर्ने गर्दा परिणाम यो पनि छ।
विश्वमा 6.5 करोड मानिस आन्तरिक रूपमा विस्थापित, 84% शरणार्थी, गरीब र मध्यम आय भएका देशका रहेका, राष्ट्रसंघको भनाई।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेटको छनौटका लागि 18 खेलाडी छानिए।
निर्वाचनकै कुरा सुन्छु अचेल घर घरमा, निर्वाचनकै कुरा सुन्छु अचेल घर घरमा। दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर थाली सके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाइ अन।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-4445-712, 44-45-713।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले दोस्रो चरणको चुनावको लागि उम्मेद्वारहरूको नाम सार्वजनिक गरेको छ। हिजो भएको उम्मेद्वारी मनोनयन दर्तामाथि आज परेको दावी विरोधको छानबिनपछि उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो। उम्मेद्वारी फिर्ता लिन चाहनेलाई भोलिको समय दिइएको छ। उम्मेद्वारी फिर्तापछि भोलि नै उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गरिनेछ। आउँदो 14 गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका 334 स्थानीय तहमा 15,038 जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। आयोगका अनुसार करिब 4 गुणा बढ़ी उम्मेद्वारी परेको छ। दलहरूले अस्तिदेखि नै चुनावी कार्यक्रम गरिरहेको भए पनि मनोनयन पत्र दर्ता र नामावली सार्वजनिक भएसँगै प्रचार प्रसार र कार्यक्रम झनै बढ़ेको उज्यालो सहकर्मीहरूले जनाएका छन्। चुनावको विरोधमा रहेका राजपा र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेद्वारी दिएपछि चुनावको उत्साह बढ़ेको हो।
बझाङको काड़ा गाउँपालिका वडा नम्बर 5 नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको छ। वडा नम्बर 5 अरू पार्टीको उम्मेद्वारी नपरेपछि वडा अध्यक्ष धनञ्जय बोहरा, महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्यमा डबल बोहरा र कलु बोहरा विजयी भएका छन्। दलित महिला सदस्यमा भने कसैको उम्मेद्वारी परेको छैन। यसैगरी अछामको मंगलसैन नगरपालिकामा नेकपा एमालेका तर्फबाट 3 वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। नगरपालिकाको वडा नम्बर 2 मिस्तुरूमा वडा सदस्यमा बमबहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै वडा नम्बर 7 महिला वडा सदस्यमा जमुना जैसी पनि निर्विरोध निर्वाचित हुनुभएको छ।
यस्तै तेह्रथुमको मेन्छ्यायम गाउँपालिका एक पौठाकमा नेपाली कांग्रेसकी बिजुली माया शंकर दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ भने ताप्लेजुङको मिक्वा खोला गाउँपालिकाको वडा नम्बर 3 लिवाङमा पनि दलित महिला सदस्यमा कांग्रेसकै लक्ष्मीमाया विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
यसबीच बैतडीमा स्थानीय तहको चुनावका लागि उम्मेद्वारी दर्ता गराएका एकजनाको हृदयघातका कारण ज्यान गएको छ। जिल्लाको डिला सैनी गाउँपालिका वडा नम्बर 7 राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका 70 गोविन्द कार्कीको गए राती हृदयघातबाट ज्यान गएको प्रहरीले जनाएको छ।
निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि 4 दिन शैक्षिक संस्था विदा दिन आग्रह गरेको छ। दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर 1, 5, र 7 सम्पूर्ण शैक्षिक संस्था असार 11 14 गतेसम्म विदा दिन आग्रह गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो। त्यस्तै मतदानको दिन सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ। यसैबीच निर्वाचन आयोगले प्रचार प्रसार लगायतका चुनावी कार्यक्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। दोस्रो चरणको चुनावको उम्मेद्वारी मनोनयन दर्ताका क्रममा बाजुरामा हिजो राजनीतिक दलका कार्यकर्ता बीचको झडपमा एकजनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न राजनीतिक दल, उम्मेद्वार, मतदाता र नागरिक समाजलाई आग्रह गरेको हो।
गृहमन्त्री जनार्दन शर्माले असार 14 गते हुने स्थानीय तहको चुनावका लागि सुरक्षा व्यवस्था मजबूत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बुटवलमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजना अनुरूप सबै जिल्लामा नागरिकले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना तय गरेर लागू गरिने बताउनुभयो। गृहमन्त्री शर्माले उम्मेद्वारी मनोनयन दर्ताका क्रममा बाजुरा, संखुवासभा र कपिलवस्तुमा भएका केही अप्रिय घटनाको अनुसन्धान गरी दोषीलाई कार्यवाही गरिने बताउनु भएको छ। यस्तै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको उहाँले जानकारी दिनुभयो।
5 प्रदेशका 3 जिल्लामा असार 14 गते हुने स्थानीय तहको चुनाव रोक्न अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रदेश नम्बर 2 8 र 5 प्रदेशको चुनाव रोक्न माग गर्दै परेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। चुनाव रोक्न माग गर्दै अधिवक्ता सुनिल कुमार पटेलले दायर गरेको रिटको सुनवाई गर्दै न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले अन्तरिम आदेशबारे छलफल गर्न 8 दुवै पक्षलाई बोलाएको छ। रिटमा नेपाल सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाइएको 2 प्रदेशको चुनाव असार 14 गतेबाट 2 गतेका लागि सारिएको छ भने 5 प्रदेशका तराईका जिल्लामा कपिलवस्तु, रूपन्देही र नवलपरासीमा तोकिएकै मिति 14 गते चुनाव हुँदैछ, जसका लागि मनोनयन दर्ता समेत भइसकेको छ।
कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेरका बारेमा संवैधानिक परिषदले अध्ययन गर्ने भएको छ। परिषदका सदस्य समेत रहेका विपक्षी दलका नेता केपी शर्मा ओलीले पराजुलीको उमेरमाथि अध्ययन गर्नुपर्ने भन्दै समय मागेपछि परिषदको बैठक आज बिना निष्कर्ष सकिएको छ। न्याय परिषदले सिफारिश गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीश मध्येबाट प्रधान न्यायाधीश सिफारिश गर्ने संवैधानिक व्यवस्था छ, जस अनुसार पराजुलीलाई प्रधान न्यायाधीशमा सिफारिश गर्न आज परिषदको बैठक बसेको थियो। पराजुलीको उमेरको विवादबारे थप अध्ययन गरेर परिषदको अर्को बैठक असार 15 गतेलाई राखिएको छ। पराजुलीले पहिलो पल्ट लिएको नागरिकतामा 2009 साल साउन 21 गते जन्ममिति रहेको तर पछि बनाएको नागरिकताको प्रतिलिपिमा जन्ममिति 2010 साल वैशाख 16 गते बनाएको आरोप छ। पुरानो नागरिकता अनुसार उमेर हदका कारण आउँदो साउनसम्म मात्र प्रधान न्यायाधीश बन्न पाउने भएपछि पराजुलीले शक्तिको प्रयोग गरेर जन्ममिति फेरेर नागरिकताको प्रतिलिपि बनाएको आरोप छ। न्याय परिषदले नागरिकताको प्रतिलिपिमा उल्लेख उमेरलाई मान्यता दिँदै पराजुलीको नाम संवैधानिक परिषदमा पठाएको थियो, जस अनुसार पराजुली आउँदो वैशाखसम्म प्रधान न्यायाधीश बन्न पाउनुहुनेछ। जेठ 24 गते प्रधान न्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि सर्वोच्च अदालत कायम मुकायमको भरमा चलेको छ। न्याय परिषदले जेठ 30 गते प्रधान न्यायाधीशका लागि योग्यता पुगेका 6 वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो। सिफारिशमा कायम मुकायम प्रधान न्यायाधीश पराजुली, न्यायाधीशहरू दीपक राज जोशी, ओम प्रकाश मिश्र, चोलेन्द्र शमशेर जवराज, जगदीश शर्मा पौडेल रहनु भएको छ। सिफारिशमा परेका देवेन्द्र गोपाल श्रेष्ठले अवकाश पाइसक्नु भएको छ। संवैधानिक परिषदले सिफारिश गरेका व्यक्तिलाई संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधान न्यायाधीशको नियुक्ति हुनेछ।
सिधाखुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए तिमीहरू आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तँलाई के को चटारो हो यो? यहाँ उम्मेद्वार नै भए जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 स्थानीय निकायको चुनाव हुन लागिरह, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरह नि गाउँतिर यसो हिँडिरहेको नि।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि। कस्तो कुरा गरे बिन्ता तिमीले, यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्तन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्तन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपाल भर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 334 वटा स्थानीय तहका उम्मेद्वारको नामावली सार्वजनिक, 14 गते चुनाव हुने ठाउँमा 4 दिन स्कूल विदा गर्न आयोगको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, विदेश जानुको सट्टा देशमै केही इलम गरौं भनेर पछिल्लो समय धेरै युवाहरू कृषि तथा पशुपालनमा लागेका छन्। चाँडै नै लगानी अनुसारको मुनाफा पाइने भएकाले गाई पालन धेरैको रुचिको व्यवसाय बनेको छ। तर ध्यान नपुर्याउने हो भने सुरक्षित मानिएको गाई पालन व्यवसाय पनि जोखिममा पर्न सक्छ है भन्ने सन्देश दिएको छ काठमाडौँको सुन्दरी जलमा भएको गाई फार्मको आगलागीले। व्यवसायिक गाई पालनको लागि के कस्ता कुरामा ध्यान दिने त? अर्जुन पोखरेलको रिपोर्ट।
हामीले त्यस्तो त अब वर्णन गर्न सक्दिनँ, मैले भन्नै सक्दिनँ। आफूले सबै माया म गरेको परिवार जस्तो सदस्य थियो, हेर्दा हेर्दै हेर्नै नपाइकन गयो, हेर्दा हेर्दै पनि भन्न पाइन, हेर्दै नपाइक।
आफ्नै छोराछोरी जस्तै गरी हुर्काएका 70 वटा भन्दा धेरै गाई आफ्नै आँखा अघि वार वार दन्किएको आगोमा जलेको घटनाले गाई पालक बाबुराम कार्कीका आँखा अझै ओभाएका छैनन्। बिहानको खाना खाएर पल्टिँदा सबै ठिकै थियो, तर एकैछिनमा 122 वटा गाई मध्य आधाभन्दा धेरै गाई गोठमा लागेको आगोमा सुकुटी भइसकेका थिए। बाबुराम कार्कीका 75 वटा दुहुना गाई मध्य 3 वटा मात्रै सध्य छन्। बाँकी 25 वटा गाई सुकुटी परेको शरीर लिएर सास तानिरहेका छन्। काठमाडौँको सुन्दरी जलमा रहेको ओम कृषि फार्मका 60 भन्दा धेरै गाई एकैछिनमा खरानी भएको घटनाले देशैभरका गाईपालक किसानलाई झस्काएको छ। एउटै गाई 1 लाख रुपियाँ भन्दा धेरैमा किनेर बनाएको गाई फार्ममा ध्यान दिइएन भने एकैछिनमा खरानी हुने रहेछ भन्ने चिन्ता र चेतना यो घटनाले दिएको छ। सुन्दरीजलमा भएको डरलाग्दो आगलागीले सबै गाईपालक किसानलाई सुरक्षाको बारेमा सोच्न बाध्य बनाएको बताउनुहुन्छ नेपालकै सबैभन्दा ठूलो गाई फार्म लुम्बिनी प्रोडक्ट एन्ड रिसर्च सेन्टरका प्रमुख शशी पौडेल।
गाई जलेको कोही चाहिँ त्यतिकै चाहिँ भुनी पड्केर चाहिँ बुगरेको, कोही कता पल्टेको, कोही कता पल्टेको, अनि त्यस्तो गाई देख्दाखेरि झन् चाहिँ म मर्माहत भएँ। यसले चाहिँ किसानहरूलाई एउटा थप सचेतना पनि के दिलाएको छ भन्ने मलाई लाग्छ भने कि पशु सकेसम्म पालेर बाँध्न हुँदो रहेछ भन्ने कुरो थप सचेतना चाहिँ दिलाएछ भन्ने मलाई लागेको छ।
नेपालमा 100 भन्दा धेरै गाई पालिएका गाई फार्म कति छन् भन्ने ठ्याक्कै तथ्याङ्क सरकारी र निजी कुनै पनि संस्थासँग छैन। तर धेरैजसो गाई फार्म भइपरि आउने विपत्तिबाट सुरक्षित छैनन्। जर्सी, होलिस्टिक जस्ता एउटै गाईको 1.5 लाख रुपियाँ भन्दा धेरै मूल्य पर्छ। यति महँगो हालेर गाई किन्ने तर टहरा बनाउँदा गतिलो नबनाउँदा 100 गाई एकैपटक खरानी हुन सक्छन् भन्ने उदाहरण सुन्दरी जल घटना पनि हो। गाई गोठ बनाउँदा प्लास्टिक जन्य वस्तुको प्रयोग गर्नुहुन्न, गोठ खुला ठाउँमा हुनुपर्छ। गोठमा प्रयोग भएका तार नजल्ने खालका र मोटा हुनुपर्छ। गोठको छेउमा पानीका ट्याङ्की हुनुपर्छ। घाँस पराल र दाना गोठबाट परै राख्यो भने आगलागी हुँदा ठूलो रूप लिन पाउँदैन। किसानलाई निकै सजिलो हुने गरी गाईको भकारो सोहोर्ने, नुहाइदिने, दुध दुहुने मेसिन धेरै प्रयोग भएका छन्। तर मेसिनको प्रयोग बढेसँगै करेन्ट लाग्ने र आगलागीको जोखिम पनि उत्तिकै बढेको छ। त्यस्तै गाईलाई बाँध्ने काम त भुलेर पनि गर्नुहुन्न। सुन्दरी जलमा पनि गाईलाई नबाँधेको भए त्यति धेरै गाई मर्ने थिएनन्। यस्ता विपत्तिबाट भएको क्षतिपूर्तिको लागि पशु बिमा त गर्नै पर्छ। पशुपालन गर्दा धेरै कुरा सोच्नुपर्ने बताउनुहुन्छ पशुपक्षी विकास मन्त्रालयका सचिव युवक ध्वज जीसी।
हामीलाई एउटा के सन्देश दिएको छ भन्दा गाई अत्यन्तै होलिस्टिन फ्रिजन जस्तो बढी दुधालु गाई पाल्ने तर तिनको गोठ वास्तवमा राम्रो व्यवस्थापन नगर्ने अनि त्यहाँ फायर सेफ्टीका कुराहरू त्यहाँ सेफ्टी मेजर्सका कुराहरू त्यहाँ आपतकालीन कुराहरूलाई त्यहाँ चाहिँ हामीले परिकल्पना नगर्ने गर्दाको एउटा परिणाम यो पनि छ।
व्यावसायिक रूपमा गाई सहितका पशुपक्षी पालनले व्यक्तिगत फाइदा मात्रै नभई धेरैजनाले रोजगारी पाएका छन् भने पशुपक्षीजन्य पदार्थमा नेपाललाई आत्मनिर्भर हुने बाटो पनि देखाएका छन्। करोडौं लगानी परेको व्यवसायमा सामान्य सचेतता अपनाएमा भइपरि आउने विपत्तिबाट बच्न सकिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। एसियाली पूर्वाधार लगानी बैंकले नेपालका 6 परियोजनामा लगानी गर्ने भएको छ। दक्षिण कोरियाको जेजुमा असार 2-4 गतेसम्म भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गवर्नर्सको बैठकमा सहभागी हुन गएका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँग बैंकले नेपालमा लगानीका लागि प्रतिबद्धता जनाएको हो। काठमाण्डुको विद्युत वितरण प्रणाली सुधार परियोजनामा 10 अर्ब लगानी गर्ने बैंकले जनाएको छ। यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित शहरीकरण परियोजनाका लागि 28 अर्ब, काठमाण्डुको सामाखुसीदेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्गका लागि 26 अर्ब, पोखरा बेनी जोमसोङ सड़कलाई स्तरोन्नति गर्ने परियोजनाका लागि 16 अर्ब, शारदा बबाई जलविद्युत आयोजनाका लागि 20 अर्ब, 87 मेगावाट क्षमताको तामाकोशी 5 18 अर्ब लगानी गर्ने बैंकले प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो। अर्थ सचिव शान्तराज सुवेदीले सरकारवाला मन्त्रालयले जति सक्दो चाँडो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारे लगतै रकम उपलब्ध हुने जानकारी दिनुभयो। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-9-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
Come once, you'll certainly be benefited।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कन्काई उच्च बाँधको पहिलो चरणको अध्ययन शुरू भएको छ। ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत विकास विभागले परामर्शदाता टोली गठन गरेपछि अध्ययन शुरू भएको विद्युत विकास विभागका वरिष्ठ डिभिजनल इन्जिनियर सरोज आचार्यले जानकारी दिनुभयो।
सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने लगायत माग गर्दै आमरण अनसनमा बसेका शिक्षकको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। सरकारले गरेको विभेदकारी विज्ञापन खारेज गरी अहिले कार्यरत आफ्नो कोटामा आफैले परीक्षा दिन पाउने गरी विज्ञापन खुलाउनु पर्ने माग राख्दै काठमाडौँमा आमरण अनसन बसेका पाँच जनाको स्वास्थ्य अवस्था कमजोर बन्न थालेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालवाटार सर्नु भएको छ। ज्योतिषले बिहान 5:22 समय उत्तम भनेपछि देउवा आज बिहान ज्योतिषले तोकेकै समयमा बालवाटार छिर्नु भएको हो।
उखु उत्पादक संघ रौतहटले गरूडाको श्रीराम सुगर मिल्समा तालाबन्दी गरेको छ। गत वैशाख 26 भुक्तानी गर्नुपर्ने उखुको मूल्य उद्योगले निर्धारित समयमा भुक्तानी नगरेपछि तालाबन्दी गरेको संघका अध्यक्ष अशोक कुमार यादवले बताउनुभयो।
डाङमा मजदूरबीचको झडपमा सुनसरी इनरुवाका 20 रितेश झाको ज्यान गएको छ। गोराही उपमहानगरपालिका 9 दुबीचौरको गणपति प्लाई सप्लायर्समा कार्यरत कामदारबीच सामान्य विवादमा कुटपिट हुँदा झाको ज्यान गएको हो।
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा लेखनाथ महानगरपालिका 33 प्रभात सुवेदीको ज्यान गएको छ।
बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि लिखित र ट्रायल परीक्षा लिने काम बन्द भएको छ। कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरण अन्तर्गत हुने स्थानीय तहको चुनावमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो।
जाजरकोटमा पोषण संवेदनशील कार्यक्रमका लागि 92 लाख रूपियाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष 2073-74 लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि रकम विनियोजन गरिएको जिल्ला विकास अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
पाल्पामा विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई कारवाहीको माग गर्दै विद्यालयमा ताला लगाएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा दिल पालपालीले लेख्नु भएको छ। विद्यालयबाट केही सिकेर आउलान् भन्दा हात भाँसेर आउँछन् भने शिक्षकलाई कारवाही हुनैपर्छ, ताकि फेरि यस्तो घटना कसैले नदोर्याउन्।
फेसबुकमै विनोद पाण्डेले लेख्नु भएको छ, नेपालमा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको छ। त्यसमा पनि बालिका अपहरण र बलात्कार बढ़ी नै भइरहेका छन्। बलात्कारीलाई कड़ा भन्दा कड़ा सजाय बारम्बार माग गर्दा पनि किन सरकार मौन बस्छ?
राज सुवेदी ट्वीट गर्नुहुन्छ, यो समय चुनावको मात्र होइन वर्षातको समय पनि हो। देशका अधिकांश भूभागमा बाढ़ी पहिरोको घटना हुनु पूर्व अप्नाउनु पर्ने सावधानी समयमै अप्नाइयोस्।
देवेन किशोर अन्जानले आज सरकारी निवास बालवाटारमा सरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुहुन्छ, प्रधानमन्त्रीको पदलाई सही सदुपयोग गर्नुहोस् र सही काम गरेर नागरिकको मन जित्नुहोस्, बोलीमा भन्दा कार्यान्वयनमा अघि बढ्नुहोस्।
अनि प्रवीण खड्का लेख्नुहुन्छ, भारत र पाकिस्तानको क्रिकेट खेलको चर्चा टिक्का टिप्पणी सामाजिक सञ्जालमा धेरै छाएको पाइयो। जितको चर्चा भन्दा पनि भारतको हारको खुसी पो धेरै देखियो। हामी नेपालीले हाम्रो देशको विजयमा कहिले यसरी खुसी साट्न पाइने होला?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र सञ्जिता देवकोटा। अब विदेशको खबर। विश्वमा 6,56,00,000 मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्र संघले जनाएको छ। देशभित्रै शरणार्थी हुनेको संख्या सन् 2016 3,00,000 बढ़ेको राष्ट्र संघले निकालेको विज्ञप्तिमा उल्लेख छ। यो कूटनीतिक रूपमा निराशाजनक भएको राष्ट्र संघले जनाएको छ। राष्ट्र संघले 84% शरणार्थी गरीब र मध्यम आय भएका देशका रहेको पनि औल्याएको छ। देशभित्रैको आन्तरिक द्वन्द्व तथा युद्धका कारण विस्थापित हुनेको संख्या बढ़ेको प्रतिवेदनले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 मुनिको विश्वकप क्रिकेटको छनौट खेलका लागि 18 खेलाड़ी छानिएका छन्। एसिया छनौट अन्तर्गत सिंगापुरमा हुने खेलका लागि छानिएका 18 खेलाड़ीमा सन्दीप लामिछानी, अनिल कुमार शाह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रम कुमार भूषाल, प्रकाश केसी परेका छन्। त्यस्तै पवन सराफ, सन्दीप जोरा, रिजन ढकाल, प्रणीत थापा मगर, साहब आलम, रशीद खान, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, आदिल खान र दिपेन्द्र सिंह ऐरी पनि टीममा परेका छन्। जून 12 17 किर्तिपुरमा भएको सुपर लीग म्याचको आधारमा खेलाड़ी छनौट गरिएको हो। यी खेलाड़ी मध्ये 14 टीममा पर्नेछन् भने 4 वैकल्पिकमा राखिनेछ। आईसीसी एसियाका चीफ डेभलपमेन्ट अफिसर वेंकटपति राजु, नेपाली क्रिकेट टीमका प्रशिक्षक मुख्य प्रशिक्षक जगत टमाटा साथै 19 मुनिको टीमका प्रशिक्षक विनोद दास सम्मिलित टीमले यो खेला यी खेलाड़ी छनौट गरेको हो।
र कन्फेडरेशन कप फुटबलमा आज अस्ट्रेलिया र जर्मनी खेल्दैछन्। रसियामा हुने यी दुई बीचको खेल अहिले पाउने 9 बजे शुरू हुनेछ। अस्ट्रेलिया एसिया विजेताका रूपमा र जर्मनी विश्व विजेताका रूपमा प्रतियोगितामा सहभागी भएका हुन्। यी दुई देशले अहिलेसम्म 6 पटक खेलेकोमा 3 पटक जर्मनी र 1 पटक अस्ट्रेलिया विजयी भएका छन्। दुई खेल बराबरीमा सकिएको छ। सन् 2005 भएको खेलमा जर्मनी 4-3 विजयी भएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
334 स्थानीय तहका उम्मेद्वारको नामावली सार्वजनिक। 14 चुनाव हुने ठाउँमा 4 दिन स्कूल विदा गर्न आयोगको सुझाव।
कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीको उम्मेरबारे संवैधानिक परिषदले अध्ययन गर्ने। पराजुलीलाई प्रधान न्यायाधीश बनाउन बसेको परिषदको बैठक बिना निष्कर्ष।
आगलागीबाट पशु पंक्षी मर्दा किसान घाटामा जाने खतरा बढ्दो। पशुपालनमा लगानी गर्नु अघि सचेतना अपनाउनु पर्ने।
विश्वमा 6.5 करोड़ मानिस आन्तरिक रूपमा विस्थापित। 84% शरणार्थी गरीब र मध्यम आय भएका देशका रहेका राष्ट्रसंघको भनाई।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेटको छनौटका लागि 18 खेलाड़ी छानिए।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।